यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी। जातीय भेदभाव तथा छुवाछूत विरूद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै दलित समुदायको अधिकार र प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई। र श्रीलंकामा मनसूनी वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 7 जनाको मृत्यु। जापानमा 6 रेक्टर स्केलको भूकम्प। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथिको सामान्य छलफल जारी रहेको छ। बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद धनराज गुरूङले करको भार नथपी करको दायरा बढ़ाएर राजस्व वृद्धि गर्न सकिने बताउनुभयो। उहाँले गैर कानूनी कारोबारहरूलाई बन्द गर्न सकियो भने सोचे भन्दा धेरै राजस्व बढ़ाउन सकिने, गाँजा खेतीलाई औषधिजन्य वस्तुका रूपमा विकास र जड़ीबुटी उत्पादनमा जोड़ दिएर अर्थ उपार्जन गर्न सकिने बताउनुभयो। नेकपा एमालेका सांसद रघुजी पन्थले बजेट कार्यान्वयनमा जान सक्छ कि सक्दैन भन्ने कुराले बजेट कति प्रभावकारी छ भन्ने कुरा देखाउँदै बजेटले राखेका लक्ष्य र उद्देश्य पूरा हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले ठूला र महत्वपूर्ण आयोजनाहरू पूरा गर्नेतर्फ बजेटले जोड़ दिनुपर्ने, कृषि महिला बालबालिका लगायतका क्षेत्रको बजेट घटाउन नहुनेमा सुझाव समेत दिनुभयो। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले नेपाली जनताको तीव्र विकासको आकांक्षा र चाहना पूरा गर्ने गरी आएको बजेट यथार्थपरक, सन्तुलित र व्यावहारिक रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बजेट आकर्षक भए पनि कार्यान्वयन भएन भने त्यसको औचित्य नहुने भन्दै बजेटलाई आर्थिक अनुशासनमा राखेर कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर साईले हिमाली जिल्लामा असारमा आएको बजेटले काम गर्न नसकिने भएकाले हिमाली जिल्लाका लागि समयको छुट्टै व्यवस्था गर्न माग गर्नुभयो। बजेटमाथिको छलफलमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समाजवाद उन्मुख रहेको भन्दै यसको कार्यान्वयनमा जोड़ दिनुभयो। सांसदहरूले बजेटले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै कृषि, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन र रोजगारीलाई विशेष प्राथमिकतामा राखेको तथा 16 योजनाका लक्ष्य पूरा गर्ने गरी बजेट आएको बताउनुभयो। सत्तापक्षी दलका सांसदहरूले आन्तरिक उत्पादन तथा उत्पादकत्व बढ़ाएर आन्तरिक राजस्वको अवस्था सुदृढ़ बनाउने गरी आएको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले भन्सार तथा आयातमा आधारित राजस्व वृद्धिको प्रवृद्धिलाई चिर्ने प्रयास बजेटले गरेको पनि बताउनुभयो। प्रतिपक्षी दलको केही सांसदहरूले भने बजेट अन्यलता सृजना गर्ने खालको रहेको, कुनै मन्त्रालयमा धेरै र कतै अत्यन्त कम बजेट विनियोजन भएको, महत्वपूर्ण र राष्ट्रिय महत्वका विषय नै बजेटमा नसमेटिएको बताउनुभयो। छलफलमा सांसदहरूले बजेटको सिद्धान्त तथा प्राथमिकता, वार्षिक नीति तथा कार्यक्रम र बजेट बीचकै तादम्यता मिलाउनुपर्ने, कृषि दशक भनिएकाले कृषिमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2080-81 बजेटमाथिको सामान्य छलफल आज पनि जारी छ। बैठकको आरम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन 2079-80 सभा समक्ष पेश गर्नुभयो। बैठकमा आर्थिक वर्ष 2081-82 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद माया प्रसाद शर्मा, कल्पना पन्थ, कमला पन्थ, शारदा देवी भट्ट, जयन्ती देवी राई, पूजा चौधरी, तुल प्रसाद विश्वकर्मा, अञ्जान साक्य, नरबहादुर विष्ट, पदमबहादुर परियार, सोनाम ग्याल्जिङ शेर्पा, गोमादेवी तिमलसेना लगायतले बजेटका उद्देश्य प्रष्ट भएकाले यसमा दुविधा नभएको र यो कार्यान्वयनमा योग्य भएको बताउनुभयो। छलफलमा सांसदहरूले आर्थिक सुधारको वर्ष घोषणा गर्ने कार्यक्रम सकारात्मक भए पनि राजस्व चुहाउट रोक्न रणनीति नल्याएको, कृषिलाई प्राथमिकता दिए पनि बजेट अघिल्लो वर्षभन्दा कम भएको र संवैधानिक आयोगहरूलाई बजेट कम भएको बताउनुभयो। सांसदहरूले बजेटमा प्रधानमन्त्रीको छोरी लगायतका कार्यक्रम नयाँ कार्यक्रम भएकाले आम नागरिकमा आशा पलाएको बताउनुभयो। छलफलमा सांसदहरूले देशको अर्थतन्त्र जटिल अवस्थामा रहेका बेला सरकारले ल्याएको बजेट सकारात्मक भएको विचार व्यक्त गर्नुभयो। आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ। विक्रम सम्वत 2063 जेठ 21 गते नेपाल सरकारले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाइने गरिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको संवैधानिक र कानूनी अधिकार संरक्षण र सम्वर्धनका लागि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज काठमाण्डुमा आयोजित छुवाछुत मुक्त राष्ट्रिय घोषणा अवसर कार्यान्वयन र चुनौती विषय अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले अमानवीय उत्पीड़न र ज्याजतीमा पर्दै आएका दलित समुदायको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयनका निम्ति राज्य र यसका निकायहरू जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 7 घाइते भएका छन्। आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको G2C3262 नम्बरको बलेरो जीप दुर्घटना हुँदा सत्यौती गाउँपालिका 8 भारसेका 32 वर्षीय कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार जीप आफै अनियन्त्रित भई सड़कदेखि 400 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मध्ये 4 अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो। उहाँका अनुसार सबै घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र थापाथली क्याम्पस बीच नव प्रवर्धन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ। हिजो भएको सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ डिभिजन इन्जिनियर मनिषा महर्जन र क्याम्पसको तर्फबाट इण्डस्ट्रियल इन्जिनियर विभागका प्रमुख सुशान्त राज गिरीले हस्ताक्षर गर्नुभएको हो। गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला शुरू भएको छ। पोखराको पोखरा इभेन्ट सेन्टरमा शुरू भएको मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल हानको संयोजन र सह आयोजक लगायतका सरकारवाला संस्थाहरू रहेका छन्। मेलामा विभिन्न खालका 39 स्टलहरू राखिएका छन्। आज र भोलि चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ। कञ्चनपुरको दोदारा चाँदनीमा भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने सहमति भएको 1 भइसक्दा पनि नेपालतर्फ भौतिक पूर्वाधारका कुनै काम अघि बढ़ेका छैनन्। सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको कामले गति नलिँदा फेरि पनि चर्चामै सीमित रहने आशंका गर्न थालिएको छ। यद्यपि सरकारले भने निर्माणको कामलाई गति दिने जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
गत वर्ष जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्ष नरेन्द्र मोदीबीच कञ्चनपुरको दोधारा चाँदनीमा भारतले सुक्खा बन्दरगाह निर्माण गरिदिने सहमति भएको थियो। त्यसका लागि नेपाल सरकारले दोधारा चाँदनी नगरपालिकाको 1, 2 र 3 नम्बर ओडाको झण्डै 280 बिगा सामुदायिक वन खाली गराउनु पर्नेछ। भारतले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार निर्माण गरिरहे पनि नेपालतर्फ भने अझै प्रक्रियागत अल्झन कायम छन्, जसले गर्दा निराशा र आशंका उत्पन्न हुन थालेको दोधारा धारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सुनाउनुहुन्छ।
यो त समग्रमा देशको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा योजना हो। यहाँसम्म यति लापरवाही भइरहेको छ भनेपछि समयमा बन्छ, यहाँबाट रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन् भन्ने कुरामा यहाँको जनताले कसरी आशावादी हुन सक्ने, सरकारले बुझ्न पर्ने भन्ने लाग्छ।
तर पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश लेखक भने नेपालको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको र अब भारतीय पक्षले टेन्डर खोलेर काम अगाडि बढाउन मात्रै बाँकी रहेको बताउनुहुन्छ।
नेपालको तर्फबाट कुनै काम रोकिएको छैन, छुक्का बन्दरगाहको अब भारतले टेन्डर गरेर त्यो कुरालाई अगाडि बढाउँछ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2081-82 बजेट वक्तव्यमा पनि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिने उल्लेख छ।
कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्यको प्रारम्भ गरिनेछ।
दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह समयमै बन्यो भने यसले देशकै समृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ। सुदूर पश्चिम विश्वविद्यालयका उप प्राध्यापक ऋतुराज भट्ट:
सुक्खा बन्दरगाहले यो हाम्रो त्रिदेशीय नाकाको रूपमा भारत र चीन समेतलाई जोड्न सक्ने र सुदूर पश्चिमको महत्वपूर्ण व्यापारिक नाका बन्ने, यहाँका चाहिँ स्थानीय उत्पादनहरूले पनि बजार पाउने, आयात निर्यात व्यापारमा पनि वृद्धि हुने र दोधारा चाँदनीको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिने मैले देखेको छु।
पहिलो चरणमा करिब 7 अर्ब र दोस्रो चरणमा 8 अर्ब गरी कुल 15 अर्ब लागतमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीको निर्माण हुने भनिएको छ। नेपाल र भारत जोड्ने यस क्षेत्रमा सुक्खा बन्दरगाह र चीनसँग जोड्न लागि महाकाली करिडोरको कार्यले गति लिन सकेमा यस क्षेत्रमा त्रिदेशीय नाका विस्तार गर्न सकिनेमा दुई मत छैन। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुरमा दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको निर्माण कार्यले गति लिएन सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। जापानमा आज बिहान 6 रिक्टर स्केलको भूकम्प गएको छ। केन्द्रीय प्रान्त इसिकावाको नेटो क्षेत्रमा 14 किलोमिटर गहिराईमा बिहान 6:31 भूकम्प गएको जापानको सरकारी संस्था माध्यमले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु 37.5 डिग्री उत्तरी अक्षांश र 137.3 डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिने सम्भावना रहेता पनि सुनामी र सुनामीजन्य क्षतिको सम्भावना भने नरहेको अधिकारीहरूले बताएका छन्। भूकम्पका कारण अहिलेसम्म बाजीमा शहरमा 5 घरमा क्षति पुग्नुका साथै 2 घाइते भएका छन्। श्रीलंकामा मनसुनी वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 7 मृत्यु भएको छ। राजधानी कोलम्बो बाहिर सीताबाका स्थानमा बाढ़ीले घर बगाउँदा एकै परिवारका 3 मृत्यु भएको त्यहाँको विपद व्यवस्थापन केन्द्र डीएमसीले जनाएको छ। देशको 25 जिल्ला मध्ये 20 जिल्ला वर्षाले प्रभावित भएपछि त्यहाँ विद्युत आपूर्ति बन्द हुनुका साथै वर्षाले प्रभावित जिल्लाका विद्यालयहरू आज बन्द गरिएको अधिकारीहरूले बताएका छन्। कोलम्बो र दक्षिणी क्षेत्रका कैयौं जिल्लामा बाढ़ीको जोखिम अझै तीव्र गतिमा बढ़िरहेको छ भने सरकारले 9 जिल्लामा पहिरोको चेतावनी दिएको छ। साथै विपद व्यवस्थापन केन्द्रबाट गरिने आपतकालीन घोषणाहरूमा सबैलाई ध्यान दिन तथा सचेत रहन पनि सरकारले सबैलाई आग्रह गरेको छ। त्यहाँको धेरैजसो क्षेत्रमा अहिलेसम्म 400 भन्दा बढ़ी मिलिलिटर वर्षा भइसकेको र ठूलो बाढ़ीको जोखिम अझै बढ़दै गएको विपद व्यवस्थापन केन्द्रले जनाएको छ। र इजरायली सेनाले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा परि कम्तीमा 22 प्यालेस्टिनी शरणार्थीहरूको मृत्यु भएको छ। हवाई आक्रमणमा परि नुसिराट शरणार्थी शिविरमा 4, बुइरेज शरणार्थी शिविरमा महिला र बालबालिका सहित 6 र खान युनिसको आवासीय घरहरूमा कम्तीमा 12 मृत्यु भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। इजरायली रक्षा मन्त्री योब गालान्टले गाजामा हमासको शासनलाई कुनै पनि चरणमा स्वीकार नगर्ने बताउनु भएको छ। गालान्टले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट गिरफ्तारी वारेन्टको सामना गरिरहनु भएको त्यहाँको नेताहरूमध्ये एक संचार माध्यमले जनाएका छन्। अक्टोबर 7 यता गाजामा इजरायलको आक्रमणमा परि कम्तीमा 36,439 प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने हमासको आक्रमणबाट इजरायलमा मर्नेको संख्या कम्तीमा 1,139 रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी। जातीय भेदभाव तथा छुवाछुत विरूद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै दलित समुदायको अधिकार र प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई र श्रीलंकामा मनसुनी वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 7 मृत्यु। जापानमा 6 रेक्टर स्केलको भूकम्प। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।